नमस्कार, कार्यक्रम रिटिगुमीमा तपाईलाई स्वागत छ। सहकर्मी साथी अरुण चन्द्रसँगै म जयदेव जोशी शुक्लाफाटा एफएमको स्टुडियोमा उपस्थित भएका छौं। कार्यक्रम रिटिगुमीमा हामी रोजगारका लागि विदेश गइरहेका युवाका सुख दुःखका कथा प्रस्तुत गर्ने गर्दछौ। यो कार्यक्रम तपाई प्रत्येक हप्ता शुक्रबार बिहान 8 बजेदेखि सुन्न सक्नुहुन्छ।
खाडी राष्ट्रका दुवै कतार र कुवेतका साथै पूर्वी एसियाको मलेसिया, कोरिया लगायत युरोप, अमेरिका, बहराइन सबै देशहरूमा नेपालीहरू पुगेका छन्। लाग्छ संसारमा नेपालीहरू नपुगेको कुनै देश नै छैन। कहिले पाकिस्तानको आतंककारी हमलामा नेपालीहरू मारिन्छन् भने कहिले इराकको आतंककारी हमलामा निर्मम हत्या गरिन्छन् र कुनै नेपाली निर्दोष भएर पनि खाडी राष्ट्रमा मृत्युदण्डको सजाय भोग्दै ज्यान रक्षाको भिख मागिरहेका छन्।
हामी गरिबीको मारमा परेका नेपालीहरू वीर पुर्खाको इतिहास सम्झिँदै विदेशीहरूका भाँडा माझ्नु पर्ने बाध्यतामा छौं। हामीले हामी जन्मेको देशमा एक सोरो राम्रो लुगा लगाउन पाएनौ, हाम्रा छोराछोरीहरूको लाज ढाक्ने कपड़ा किन्न सक्ने गरी रोजगारी पाएनौ र त्यसैको जोह गर्न विदेशतिर भतारिरहेका छौं। नेपालबाट विभिन्न देशहरूमा श्रम बेच्न गएकाहरूको विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा होला, खोज्यो भने परराष्ट्र मन्त्रालयमा पनि अनुमान लगाउन सकिने गरी तथ्याङ्क पाएला। नेपालका पहाड़ी क्षेत्रबाट गाउँका गाउँ खाली हुने गरेर मलामी नै नपाइने गरी विदेशीहरूको लर्को प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालयमा देख्न पाइन्छ। निर्यारो मुख लगाएर राहदानी बनाउनका लागि भौतारिरहेका हुन्छन्। आजको अंकमा हामी आफ्नो देशमा रोजगारी नपाएर अहिलेको भन्दा उच्च जीवनशैली निर्वाह गर्ने सपना लिएर राहदानी बनाउँदै गरेका एकजना युवासँग कुराकानी गर्नेछौ।
हामी कञ्चनपुर जिल्लाको जिल्ला प्रशासन कार्यालयमा पुग्दाखेरि वैदेशिक रोजगारीमा जाने सोच बनाएर राहदानी बनाउन आएका एकजना युवालाई वैदेशिक रोजगारी सम्बन्धी परामर्श सेवा केन्द्रमा यसरी परामर्श दिइराख्नु भएको थियो।
पासपोर्ट बनाएर दुबई जाने सोच बनाउनु भएको छ।
हजुर,
तपाईँले जागिर खोजिसक्नु भएको त्यहाँ होटल बनाउनु थाहा छ तपाईँलाई?
हजुर।
कुन ठाउँमा हुन्थ्यो
त्यो दुबई त्यति खासै थाहा छैन। अब त्यो काठमाडौँ गएर त्यहाँ दाई छ हाम्रो एकजना, उहाँले भिसा पठाइदिनु हुने हो।
दाईले पठाइदिने घरमा जाँदा लाग्नु भएको?
हजुर।
अनि भाषाहरू सिक्नु भएको छ?
भाषा सिकेको छैन।
सिकेको छैन। त्यहाँको बारेमा बुझ्नु भएको छ? दुबईको बारेमा
दाईले बताउनु भएको छ, तर आफूले प्रत्यक्ष चाहिँ बुझेको छैन।
अनि यहाँबाट दाईकै भरमा तपाईँ विदेश गइदिनु त
के गर्नु?
तपाईँले आफूले जान लाग्नु भएको देशको बारेमा केही बुझ्नु भएको छैन?
त्यति खासै बुझेको छैन।
त्यसो त तपाईँ त्यहाँ ठगेमा पनि पर्न सक्नुहुन्छ नि। तपाईँ जाने कम्पनीको नाम थाहा छैन रे, ठाउँको नामै थाहा छैन रे, दाईको भनेकै भरमा कसरी गइदिनुहुन्छ त?
काठमाडौँ गएर त्यहाँ सोध्नुपर्छ।
काठमाडौँ गएर दाईलाई सोधेर जानुहुन्छ? त्यतिकै जानुहुन्न नि भाइ। तपाईँ जाने देशको बारेमा थाहा पाउनु पर्यो, त्यहाँको परिवेशको बारेमा थाहा पाउनु पर्यो, अनि पछि त्यहाँ तपाईँले जान लाग्नु भएको कम्पनी कुन हो त्यसको बारेमा थाहा हुनु पर्यो, अनि तपाईँ कति सेलरी पाउनुहुन्यो। भोलिका दिनमा दाईले तपाईँलाई यहाँ धेरै सेलरी दिन्छु भनेर लग्यो, अनि एउटा कम्पनीमा लग्न भनेर लगेर अर्कै कम्पनीमा लगाइदियो, तपाईँलाई दुःख हुन्छ।
त्यसका लागि अब उहाँदेखि बुझ्नुपर्छ फोनसोन गरेर दाईसित।
दाईसितै बुझेको घरमा जाने हो त? केही हामीसित होइन, आइसिमेटियरहरू छ दुबईको बारेमा, तपाईँले लिएर जानुहोस्। अनि दाईकै भरमा नगएर होइन, त्यहाँको भाषा सिकिहाल्नु होला। जहाँसम्म त तपाईँले यहाँ जागिर पाउनु भएको छैन कि?
यहाँ जागिरका लागि धेरै ट्राई गरियो, तर यहाँ कुनै ठाउँमा नि पैसा मात्र माग्ने, जस्तै एयरपोर्टतिर गइयो 2-3 चोटि, लास्टसम्म भइयो, लास्टमा नामै ननिस्काइदिने, त्यहाँ पैसा चाहियो पैसा चाहियो भन्ने। त्यसपछि यहाँ गाउँमै बेरोजगारी बसेर केही भएन, हातमुख जोड्नु नि पर्यो, त्यही भएर विदेश जाने सोच गरे।
घरमा जग्गा जमिनहरू छैन?
छैन, कट्टा मात्रै हो।
पैसा माग्ने परिपाटी रहेछ है? मागेकै हो त?
मागेकै हो रहेछ ठाउँमा।
त्यसो भने हामीसित तपाईँले जान लागेको देशको अलिकता जानकारी भएको एउटा पर्चा भन्नु परेको छ, यसमा चाहिँ दुबईको बारेमा केही जानकारी हुन्छ। तपाईँ यो लिएर जानु होला, यो पढेरै अनि त्यहाँको बारेमा थाहा पाएर जानु होला है।
हजुर।
यसरी परामर्श लिइसकेपछि भीमदत्त नगरपालिका 13 पिपरैयाका किरण प्रसाद पन्तलाई वैदेशिक रोजगारीमा किन जाँदै हुनुहुन्छ भनेर कुराकानी गरेका छौं।
नेपालतिर त्यति खासै रोजगारीको अवसर थिएन, त्यही भएर घरमा नि त्यति साह्रै जग्गा भएन, एक छाक जोड्न नि गाह्रो हुन लाग्यो, त्यही भएर विदेश जाने सोच गरेको।
नेपालमा चाहिँ काम पाइएन भन्ने जस्तो कुरा गर्नुभएको छ, के प्रयास गर्नुभयो नि तपाईँ?
मैले नेपाल आर्मी सशस्त्र प्रहरीमा प्रयास गरेँ। नेपाल आर्मीमा 2 चोटि प्रयास गर्दाखेरि गर्दाखेरि नै लास्टमा नामै ननिस्काइदिने, त्यहाँ घुस खाने जस्ता कुराहरू धेरै गरियो। त्यही भएर आफूलाई त्यति पैसा साह्रो भएन, त्यही भएर नामै ननिस्किने कारणले गर्दाखेरि मैले वैदेशिक रोजगारमा जाने योजना गरेको।
अनि कसको सल्लाहमा, आफै मन बनाउनु भयो या घर परिवारसँग पनि सल्लाह गर्नुभयो?
मैले घरबाटसित नै सल्लाह गरेको छु, त्यही भएर घरबाटदेखि नै अब दुई साग ज्वरो नि धौधौ परेको छ, त्यही भएर सबैको सल्लाह पाउनु चाहिँ म जान लागेको।
के सपना लिएर जाँदै हुनुहुन्छ त? अब म विदेश जाँदैछु भनेर भन्नुभएको छ, त्यहाँ गइसकेपछि म के गर्छु, कति कमाउँछु जस्तो लागेको छ तपाईँलाई?
म गएपछि जे भयो भने पहिला भन्दा हल्का उच्च स्तरमा रहने सोच गरेर घर सर बनाउने त्यस्तो गर्ने सोच लिएर बोकेर गएको छु म विदेशमा।
अनि थुप्रै मानिसहरू चाहिँ त्यस्तै सपना बोकेर गएका मानिसहरू चाहिँ लुटिएर फर्किएको अवस्था पनि छ, त्यो कुरा चाहिँ तपाईँलाई थाहा छ कि छैन?
त्यो थाहा छ, तर त्यो एजेन्डमा भर पर्छ। त्यो काठमाडौँतिर धेरै दलालहरू हुन्छन्, उनीहरूले एजेन्डाको कुरा नबुझी त्यत्तिकै जाने र अनि त्यहाँदेखि ठगिने कुराहरू धेरै रहेका हुन्छन्। त्यसै भएर कुनै पनि वैदेशिक रोजगार जाने दाजुभाइ दिदी बहिनीहरूलाई म के भन्न चाहन्छु भने राम्रो एजेन्ट हेर्ने र एजेन्ट मार्फत जाने, त्यस्तै दलालहरूको पछि नलाग्ने भन्ने कुरा म बताउँछु।
तपाईँले कसरी छुट्याउनु भयो यो राम्रो मान्छे हो नराम्रो मान्छे हो भन्ने कुरा चाहिँ दलाल एजेन्टहरू भन्नुभयो?
त्यहाँ हाम्रै गाउँको नि छ काठमाडौँमा, त्यस्ता लाइसेन्स भएका लाइसेन्स नभएका पनि छन्, त्यस्ता धेरै ठगी गर्नेहरू त्यहाँ छन्। हाम्रो योभन्दा अगाडिको साल वैशाख 12 गतिको भूकम्पमा परेर हाम्रा त्यहीँका दाजु बित्नु भएको थियो, त्यहीँको दलालले एकजनालाई फसाएर उहाँसित एकजना बचेर आउनु भएको थियो, उहाँलाई नि हल्का सल्लाह लिएर उहाँले भन्नुभएको थियो यस्तो यस्तो मान्छे राम्रो छ भनेर, त्यही सल्लाहले लिएर म जान लागेको।
अनि जुन देश जाँदै हुनुहुन्छ त्यसको बारेमा कतिको थाहा छ?
त्यसको बारेमा अब हल्का फुल्का थाहा छ। अब
हल्का फुल्का भन्नाले के कुरा थाहा छ?
त्यहाँको होटलमा काम हो, त्यहाँको सेलरी चाहिँ बेसिक चाहिँ 1000 रुपियाँ दिन्छु, 8 घन्टा ड्युटी हो भनेर लगिरह।
होटलमा के काम?
वेटर भनेर लगाएको छ, अब खै के हुन्छ अब त्यहाँ गएर बुझ्नुपर्छ राम्रोसित।
अनि वेटर भनेर 1000 रुपियाँ सेलरी छ भनेर भन्नुभएको छ, वेटरको 1000 रुपियाँ तलब हुन्छ, तपाईँले चेक गर्नुभयो?
अरू देशमा चाहिँ मैले चेक गराएको छैन, पहिलो प्रथमचोटि त्यहीँ नै हो।
कुन होटल हो तपाईँलाई थाहा छ? होटलको नाम थाहा छ?
त्यति चाहिँ थाहा छैन मलाई।
त्यही त, अब त्यति होटलकै बारेमा नामै थाहा छैन भनेपछि तपाईँ होटलमा अब वेटरको रूपमा काम गर्न जाँदैछौँ भनेर भन्दै हुनुहुन्छ, कसरी अब तपाईँले त्यहाँ पुग्ने सोच बनाउनु भयो त? अब त्यो होटल छैन भनेपछि तपाईँ त्यहाँ पुगेर त पछि अलपत्र त पर्नुहुन्न कि, त्यसको बारेमा सोच्नु भएको छ?
त्यसको बारेमा छ, एकजना दाईले भन्नुभएको छ तँलाई केही पर भने भोलिका दिनमा म गर्छु, अब हाम्रै छिमेकी हो होइन, अब उहाँलाई सोधेर गइरह म, त्यही भएर उहाँले अस्ति फोन गर्नु भयो, त्यही भएर उहाँले पुरा कुरा बताउनु भएन, त पासपोर्ट बनाऊ मात्रै भन्नुभएको थियो, त्यसपछि मैले त्यो सोच लिएर यहाँ आएको।
अनि छिमेकी दाई भनेर भन्दै हुनुहुन्छ, अहिले आफ्नो साँच्चै आफ्नो दाईको त भरोसा हुँदैन भनेपछि छिमेकीको कतिको भरोसा गर्नुभयो त?
अब सानैदेखि सँगै खेलेको सँगै बसेको मान्छे हो, त्यति हल्का भरोसा त लाग्ने छ।
यतै सँगै बसिराख्नुहुन्थ्यो है पहिला चाहिँ विदेश नजाँदाखेरि?
हजुर, पहिला सँगै बसिन्थ्यो।
उहाँको बारेमा चाहिँ के कुरा थाहा छ तपाईँलाई?
उहाँको बारेमा धेरै थाहा छ मलाई, उहाँ एकदम राम्रो मान्छे होइन, उहाँ पहिलासँगै सानादेखि पनि मिल्ने साथी हो, त्यही भएर उहाँले भन्नुभएको थियो आऊ तपाईँले म गर्छु, अब उहाँले मेरो अवस्था देख्नु भएको छ, त्यही भएर मलाई बोलाउन आँटेको उहाँले।
त्यही त, तपाईँको अवस्था चाहिँ देख्नुभयो, बोलाउन आँट्नु भयो, अहिले चाहिँ सानो छँदाखेरि मिल्ने साथी भनेर भन्दै हुनुहुन्छ, अहिले चाहिँ अब त्यहाँ गएर ठगिदियो भनेपछि के गर्नुहुन्छ? त्यस्तो अवस्था नआओस् तर आइहाल्यो भने चाहिँ त्यसको लागि केही तयारी गर्नुभएको छ? अरू कसैको पनि सम्पर्क लिएर जाने सोचमा हुनुहुन्छ?
अब त्यो सम्पर्क लिनु पर्ला, त्यतातिर नै हुन्छ होला नेपाली एम्बेसी, त्यतातिर अब त्यहाँतिर ऊ सम्पर्क गर्ने जस्तो कुरा हुन्छ।
हो, एम्बेसी हुन्छ भनेर तपाईँले भन्नुभएको छ, तर एम्बेसी कहाँ छ, कसरी हामीले एम्बेसीसँग सम्पर्क गर्ने भन्ने कुरा थाहा छ?
त्यो त अब काठमाडौँ गएपछि जाँदाखेरि उहाँ बताउनुहुन्छ होला, उहाँ एजेन्टमा यहाँ यस्तो छ यस्तो भयो भने यो गर्ने भनेर उहाँ बताउनुहुन्छ, त्यसैको सल्लाहमा जाने।
अनि यहाँ पनि बताउनु भएको छ है तपाईँलाई अहिले परामर्श केन्द्रमा चाहिँ कञ्चनपुर?
हजुर, बताएको छ।
के कुरा बताए?
त्यहाँ अरूको भरमा नजाने अनि त्यहाँ त्यति लय लागेर नजाने, तपाईँ जुन देश जाँदै हुनुहुन्छ त्यो देशको बारेमा पूर्ण जानकारी लिएर मात्रै जाने भनेर बताउनु भएको छ।
60,000 रुपियाँ हुन्छ जस्तो लाग्छ तपाईँलाई
भनेको छ, खै अब त्यो के हुन्छ अब
भन्नुपर्दाखेरि तपाईँ एजेन्ट मार्फत जान लाग्नु भएको कि अब तपाईँको दाईले त्यताबाट भिसा पठाउँदै हुनुहुन्छ, कस्तो छ?
उहाँदेखि पठाउने भन्नुभएको छ,
एजेन्ट मार्फत होइन है, मेन पावर मार्फत चाहिँ होइन,
उहाँदेखि पठाउने, त्यसपछि काठमाडौँदेखि मेन पावर मार्फत जाने।
जे होस्, कम परेपछि चाहिँ म पनि सहयोग गर्छु भन्ने जस्तो कुरा गर्नुभएको छ या अब 60,000 रुपियाँ पुरा हुन्छ भनेर के गर्नुभएको?
लगभग रोग त्यस्तै त्यस्तै कुरा गर्नु भएको छ उहाँले।
अनि नेपाल सरकारभन्दा कममा लग्दाखेरि चाहिँ शङ्का उत्पन्न हुँदैन, अब धेरै दलालहरूले चाहिँ अब बढी पैसा पनि लिएको छ, तर नेपाल सरकारले तोकेकै भन्दा पनि कममा लग्छौँ भनेपछि तपाईँलाई चाहिँ शङ्का लागेन?
त्यति खासै चाहिँ मैले बुझेको थिएन, त्यही भएर अब त्यति चाहिँ मलाई शङ्का लागेन, तर अब सोध्नु पर्ला उहाँलाई त्यो कुरा यसको बारेमा।
अनि अब तपाईँ अहिले चाहिँ पासपोर्ट बनाउँदै हुनुहुन्छ, अब घर छोडिसकेपछि चाहिँ तपाईँलाई कस्तो लाग्छ? अब परिवारसँग टाढा हुनु पर्दाको अब वेदना पनि छुट्टै हुन्छ, त्यो कुरा पनि सोचेर जाँदै हुनुहुन्छ या त्यति बेला अप्ठ्यारो परेको खण्डमा के गर्नुहुन्छ? जस्तै त्यहाँ पुगिसकेपछि बिरामी परेको खण्डमा चाहिँ के गर्नुहुन्छ, त्यो सोच बनाउनु भएको छ?
बिरामी परेको बेला त घरको याद चाहिँ कसैले पनि पक्कै नै आउँछ होला होइन, त्यतिखेर के गर्ने, अब आफ्नो उपचार गर्ने त्यो गर्ने होइन, अब घरमा त्यस्तो बिराम परेको छ भनेपछि घरमा नै टेन्सन लिन्छन्, घरतिर चाहिँ खासै त्यस्तो कुरा नगर्ने, ठुलै बिमार पऱ्यो भने मात्रै भन्ने, नत्र त्यस्तै कुरामा नभन्ने भन्ने विचार गरेका छौँ।
अनि ग्रुपमा जाँदै हुनुहुन्छ या एक्लै जाँदै हुनुहुन्छ?
ग्रुपमा जाँदैछौँ।
कतिजना?
हामी तिनजना छौँ।
जे होस् अब तिनजना गयो भने ग्रुपमा गएपछि चाहिँ सजिलो हुन्छ जस्तो तपाईँले पनि लाग्छ है?
हजुर।
अनि त्यहाँबाट फर्किसकेपछि जस्तै तपाईँले भन्नुभएको छ घर बनाउने, जीवनस्तर अलि उच्च खालको जिउने विचार चाहिँ मैले गरेको छु भनेर, यहीँ काम गर्दाखेरि चाहिँ हुँदैन जस्तो लाग्छ त्यस्तो? अब तपाईँले अब सशस्त्रमा चाहिँ दिए त्यसमा भएन भनेर अरू काममा चाहिँ किन हात हाल्नु भएन नि?
अरूलाई त्यति खासै पुँजी आम्दानी छैन आफ्नो, त्यही भएर त्यस्तो काम गरिएन हामीले।
जे होस् अहिले चाहिँ अब एकदमै राम्रो सपना बोकेर जाँदै हुनुहुन्छ, त्यो सपना अब तपाईँको पुरा हुन्छ जस्तो लाग्छ त? अहिले नै सपना त तपाईँले बुन्नु भएको छ, त्यसमा के कति कठिनाइहरू आउँछन् त्यसको बारेमा सोच्नु भएको छ?
सपना बोकेर गएको छु तर साकार हुन्छ जस्तो लाग्छ मलाई, अब यसको बारेमा थप जानकारी लिनु पर्ला।
जे होस् जानकारी लिएर नै जानुहुन्छ है?
हजुर।
अनि यो कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
वैदिक रोजगारमा जाने युवाहरूलाई म के भन्न चाहन्छु भने, कुनै पनि देशमा जाँदै हुनुहुन्छ भने तपाईँ एजेन्ट मार्फत जानुहोस् र त्यस देशको बारेमा पुरा जानकारी लिने र त्यहाँको बेसिक सेलरी कति छ र कति घन्टा के गर्नुपर्ने हो त्यो कति दिन्छ भनेर पुरा बुझेर मात्रै जानुहोस् भन्न चाहन्छु म।
हस् त, तपाईँले आफ्नो व्यस्तताका बाबजुद समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धन्यवाद।
हजुर, तपाईँलाई पनि धन्यवाद।
धेरै मानिसहरूलाई लाग्छ विदेशमा सजिलै धेरै पैसा कमाउन सकिन्छ, तर पैसा कमाउन त्यति सजिलो कहाँ छ र? जोस जागर र केही गर्न सक्छौ भन्ने आत्मविश्वास भएकाहरू आफ्नै माटोमा धेरै कमाएका उदाहरणहरू हाम्रो समाजमा पाउन कठिन छैन। यस्तो हुँदाहुँदै पनि धेरै युवाहरू दलालहरूको फन्दामा परेर विदेशतिर जान्छन्। तर हामीले यो सोचेका हुँदैनौ कि विदेश गएर हामीले के काम गर्ने हो, कुन ठाउँ जाने हो, तलब कति छ भनेर। यी सबै कुरा बुझेर हामीले विदेश जानु वा पठाउनु उचित हुन्छ। यी कुराहरू अभिभावकहरूलाई पनि थाहा हुनु जरुरी हुन्छ। कञ्चनपुरको भीमदत्त नगरपालिका 13 पिपरियाका खेमानन्द पन्तलाई चाहिँ आफ्नो छोरा विदेश पठाउने सोच किन आयो त?
विदेश नपठाए त अब हाम्रो देशमा गरिबी छ, रोजगारी मिल्दैन, यता पुलिस उलिसको आर्मीको भर्ती खोल्दा पनि हामी जस्तो गरिबको छोराछोरीलाई गर्नु खोज्ने अन्त्यानु हुने हुन्छ। दुई तिनचोटि मैले आर्मीतिर पनि पठाएँ, भएन, लास्टमा फालिदियो। त्यसैले अब के गर्ने, अब खान लाउन नपुग्ने हिसाब हुँदा मैले अब के गर्ने भनेर उता पठाउने सोच गरेको।
जे होस् नेपालमा चाहिँ अब जागिर गर्न सम्भव छैन जस्तो लाग्यो तपाईँलाई?
जागिर गर्न नेपालमा सम्भव त अब हामी जस्तो गरिब मान्छेलाई हुनु जस्तो लाग्छ मलाई।
त्यो भएर चाहिँ विदेश पठाउने सोच बनाउनु भयो है?
हजुर।
अनि विदेश गइसकेपछि चाहिँ के हुन्छ जस्तो लाग्छ त तपाईँलाई?
विदेश गइसकेपछि मलाई यस्तो सोच लाग्छ कि अब आफूले परिश्रम गरेर कमाएको पैसा आइएमई मार्फत होस् या ब्याङ्क मार्फत घरमा पठाउने र घरको गार्जेनले पनि विदेशबाट आएको पैसालाई सदुपयोग गरेर राख्ने, मतलब के न के उनीहरूको लागि संरचनाहरू अथवा कहीँनिर घरेडीहरू गरेर उनीहरूको जीविका चलाउने यापन गर्नुको लागि के न के सोच गर्ने उद्देश्यले पनि पठाउनु भएको।
जे होस् छोराको भविष्य चाहिँ एकदमै राम्रो हुन्छ भनेर सोचेर नै उहाँले विदेश पठाउन खोज्नु भएको है?
हजुर। अब के गर्ने, यहाँ नोकरी भन्ने कुरा अब नेपालमा यस्तै हो, अब के गर्दा पनि केही नहुने, अब त्यसैले के न के उताबाट के कमाउलान् र के भविष्यमा के गर्लान् भन्ने सोचले नै यो काम गर्नु लाग्यो मैले।
अनि अरू चाहिँ के सोच्छन् भनेपछि, हामी चाहिँ परिवारमा सँगै बस्न सकियो भनेपछि चाहिँ राम्रो हुन्छ, एकदमै मनोरञ्जन हुन्छ, राम्ररी बस्न सकिन्छ भनेर भन्ने जस्ता कुराहरू पनि गरिराखेका थुप्रै नेपालीहरू छन्। तपाईँ चाहिँ छोरालाई विदेश पठाउँदै हुनुहुन्छ, कस्तो लागिराखेको छ विदेश पठाउने क्रममा?
हुन त सँगै बसेर सबै परिवारहरू साथसँगै बसेर एक ठाउँमा खानपिन खाँदा बस्दा रमाइलो नै हुन्थ्यो, अब त्यो खानपिन गर्दा र बस्नु पनि अलि अप्ठ्यारो स्थिति हुँदाखेरि अब के नगरिकन त बस्नु र खानपिन नपाइने हुँदा अब के यता नसकिने हुनाले अब गाउँका मतलब साथीहरूका छोराछोरीहरू पनि अनि मेरो योभन्दा बाबुभन्दा जेठो बच्चा पनि त्यही मलेसिया छ, अहिले 5 साल भयो, उसले पनि राम्रो हिसाबले आफ्नो काम कारवाही गरिरहेछ, त्यसैले अब आफ्नो दाईसँग केही गर्ला कि भन्ने सोचले पठाइरहेछ।
जी होस्, दाई चाहिँ त्यता हुनुहुन्छ र सँगै पठाउने सोचमा चाहिँ हुनुहुन्छ है?
अहिले दाई चाहिँ उतै छ अनि यसलाई पठाएर फेरि दाई 5 वर्ष पुरा गरेर यता आउँछ अनि ऊ 1.5 साल बसेर फेरि ऊ पनि जाने अनि दुवै भाइ कमाएर 2-4 वर्ष दुःख गरेर कमाउला नि त, पछि यहाँ केही न केही कार्य गर्लान् भन्ने सोचले त्यो कार्य गरे।
पछि चाहिँ काम गर्न सजिलो होला भन्ने उद्देश्यका साथ चाहिँ वैदेशिक रोजगारीमा छोराहरूलाई पठाउँदै हुनुहुन्छ है?
हजुर हजुर।
अनि विदेश त पठाउँदै हुनुहुन्छ, अब जेठो छोरा चाहिँ अहिले काम पनि गर्दैछ, 5 वर्ष लगभग पुरा हुन लागेको छ भनेर भन्दै हुनुहुन्छ, अहिले कान्छो छोरालाई पठाउँदाखेरि चाहिँ तपाईँलाई थाहा छ अब भोलिका दिनमा केही अप्ठ्यारो पर्यो भनेपछि चाहिँ के गर्ने कसरी गर्ने भन्ने विषयमा चाहिँ उहाँ चाहिँ के भनेर पठाउँदै हुनुहुन्छ या कहाँ सम्पर्क गर्ने, अब जुन ठाउँमा काम गर्न जाँदै हुनुहुन्छ जुन होटलमा काम गर्न जाँदै हुनुहुन्छ त्यो होटल छ कि छैन त्यसको बारेमा चेक जाँच गरेर पठाउने विचार गर्नुभएको छ या अहिलेसम्म सोच्नु भएको थियो या थिएन त्यस्तो कुरा?
त्यस्तो त कुनै सोचेको थिएन, तैपनि मैले यस्तो सोच गरेको छु कि अब यो पासपोर्ट बनाएर पासपोर्ट आएपछि त्यो एजेन्सीहरूसँग जाने अनि यताउता सरसल्लाह गर्ने त्यहाँ भएको मान्छेहरूलाई पनि कन्ट्याक्ट गरेर के छ कस्तो छ त्यो ठाउँमा यसो भनिएको छ कस्तो छ भनेर तिनीहरूलाई पनि कन्ट्याक्ट गर्ने र आफ्नो छेउछाउको मान्छेहरूलाई अनि तिनीहरूको बनाएर त्यो एजेन्सीको बनाए मिल्छ भने त्यहाँ पठाउने, होइन ठगी रहेछ त्यहाँ रहेछ भनेपछि त्यस्तो ठाउँमा नपठाउने सोच गरेका छौँ।
अनि यहाँ परामर्श केन्द्रमा चाहिँ तपाईँलाई के भन्यो त, अब विदेशको रोजगारीमा जानका लागि पासपोर्ट बनाउनका लागि आउनु भएको छ, यहाँ चाहिँ तपाईँहरूलाई के परामर्श दियो?
यहाँ उहाँहरूले भनेको कुरा अब आफ्नै देशको एयरपोर्ट भएर नै जाने अनि रिकर्डहरू हुन्छ केही मतलब त्यस्तो पर्यो भनेपछि 1 साल नै रिपोर्ट गर्नुपर्छ, उजुरी बाजुरी गरेपछि हामी मतलब त्यो प्रमाणहरू जुटाएर मतलब त्यो सम्बन्धी कार्य गर्न सजिलो हुन्छ भनेर भन्नुभएको छ अनि दिल्लीको एयरपोर्ट यताउताबाट नजानु भनेर परामर्शमा दिनुभएको छ।
अनि अप्ठ्यारो परिहाल्यो भनेपछि चाहिँ त्यहाँ कुन कुन ठाउँमा सम्पर्क गर्ने भन्ने जस्ता कुराहरू सोच्नु भएको छ या छैन, त्यसको बारेमा जानकारी दिनुभयो कि भएन?
अप्ठ्यारो परेपछि अब हामीले जाने सुनेसम्म अब पहिले यहाँ जिल्ला प्रशासनतिर अनि त्यो श्रम मन्त्रालयतिर यसो भएको छ भनेर कुनै मार्फत अब हामीलाई त्यहाँ हाम्रो आवाज सुन्ने त त्यहाँ मान्छे कमै होला नि, तैपनि कसै मार्फत त्यो गर्नु पर्ला भन्ने सोच राखेको छ।
अनि अन्तमा चाहिँ यो कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त, के भन्नु भन्नु जस्तो लागेको छ अभिभावकको हैसियत?
म के भन्न चाहन्छु भने अब सबै अभिभावकहरूलाई आफ्नो छोरा होस् या भाइ होस् कसैलाई पनि पठाउनु छ भनेपछि आफ्नो देशको एयरपोर्टबाट पठाउनुहोस् अनि आफ्नो भरपर्दो र सबै यताउता भएको एजेन्सी मार्फत पठाउनुहोस्, यो दलालहरूबाट बचेर यो ठगी यताउता गर्नेबाट बचेर नै पठाउनु होला भन्ने म सन्देश दिन चाहन्छु।
तपाईँलाई धन्यवाद छ।
हजुर, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
यसरी कामको खोजीमा विदेश गइरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका 13 पिपरेका किरण प्रसाद पन्त त एउटा उदाहरण मात्रै हुन्। उनी जस्ता सयौं युवाहरू दैनिक जसो विदेश गइरहेका छन्। कुनै खुशी भएर घरसम्म पुगिहाल्छन् भने थुप्रै युवाहरू बाटैमा लुटिएर अलपत्र परेको अवस्था पनि छ। हामी वैदेशिक रोजगारमा जाने बेला परामर्श केन्द्रबाट परामर्श लिएर गयौं भने धेरै हदसम्म हामीलाई त्यहाँको वातावरणमा घुलमिल गर्न सजिलो हुन्छ। आखिरी परामर्श केन्द्रले चाहिँ कसरी सेवा प्रदान गर्छ त, आउनुहोस् यो कुराकानी तर्फ लागौं।
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यहाँको परिचय?
मेरो नाम शारदा जोशी हो, म निर्स नेपालमा सुरक्षित आपवासन तथा मानव विस्फोट रोकथाम परियोजना अन्तर्गत काम गर्छु।
अनि जे होस्, नेपालबाट चाहिँ अर्को मुलुक काम गर्न जाने जुन नेपालीहरू हुन्छन् तिनीहरूलाई परामर्श दिने काम चाहिँ गर्नुहुन्छ है? कसरी गर्नुहुन्छ?
हामीले चाहिँ प्रोग्रामको हिसाबमा भन्दाखेरि हामीले अहिले यो आइएफआरसी र निर्स नेपालको साझेदारीमा सुरक्षित आपवासन तथा मानव विस्फोट परियोजना चलाइराखेको छ, जुन हाम्रो कञ्चनपुर अथवा हाम्रो डोटी जिल्लामा छ। कञ्चनपुरको डोट बेतकोट नगरपालिका र भीमदत्त नगरपालिकामा हामीले कार्यक्रम सञ्चालन गरेछौँ। हामीले नेपालबाट तेस्रो मुलुक मात्रै जाने नभएर कामका लागि भारत र तेस्रो
मुलुक नेपालबाट बाहिर जाने
हजुर कामका लागि बाहिर जाने लाई समेटेर काम गरिरहेको छु सर।
के काम गर्नुहुन्छ त्यो अन्तर्गत?
त्यो अन्तर्गत हामीले जस्तै सचेतनामूलक कार्यक्रमहरू गर्ने गरेछौँ, जस अन्तर्गत हामीले बेतकोट नगरपालिका र भीमदत्त नगरपालिकामा कामका लागि भारतीय तेस्रो मुलुक जानेहरूको परिवारहरूलाई समेटेर एउटा प्रवासी समूह भनेर गठन गरेछौँ, जुन तिनवटै जिल्ला गरेर 13 प्रवासी समूहहरू छ। तिनीहरू मार्फत हामीले सचेतनामूलक क्रियाकलापहरू गर्ने गरेर जस्तै अभियानहरू, घर दैलो कार्यक्रमहरू,
जस्तै घर दैलो अभियान भन्नुभएको छ, कसरी गर्नुहुन्छ, के कुरा भन्नुहुन्छ नि? जस्तै यो कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूले चाहिँ तपाईँले गरेको कार्यक्रमलाई कसरी थाहा पाउन सक्छन्?
हामीले आइसी मेटेरियलहरू दिने गरेछौँ सर, अनि त्यस सँगसँगै घर दैलो कार्यक्रमहरूमा घर घरमा गएर तपाईँको परिवारको मान्छे बाहिर जाँदाखेरि कसरी जान्छ, कतिको लुटिने केसहरू भएको छन्, अबका दिनहरूमा कसरी जानुपर्छ, अनि पैसा पठाउने माध्यमहरू के कति छन् र कसरी पैसा पठाउँदा सुरक्षित हुन्छ भन्ने कुराहरूमा जानकारी गराउने गर्छु।
भन्नुपर्दाखेरि विदेशबाट जुन ठगिएर आएका हुन्छन् त्यसबाट चाहिँ कसरी बस्न सकिन्छ भनेर
हामीले त्यस्तो केसहरूलाई पनि उदाहरणको रूपमा देखाउने गर्छौँ। जस्तो हाम्रो सूचना केन्द्र जिल्ला प्रशासन कार्यालय मात्र नभएर हाम्रो मोहन नगरको बस पार्कमा पनि हामीले सूचना केन्द्र राखेको छौँ। त्यहाँ पनि लुटिएर आएका केसहरू धेरै हुन्छ सर, हामीले तिनलाई घर पठाउने, उनीहरूलाई घरसम्म जाने र खाना बस्नसम्मको व्यवस्था मिलाइदिने गरेछौँ। त्यो प्रहरीसित समन्वय गरेर होस् या निर्स नेपालले पनि केही सहयोग गर्ने गरेछ त्यसमा।
जस्तै तपाईँले भन्नुभएको छ, अहिले भर्खरै भन्नुभयो, विदेशबाट काम गरेर फर्किँदाखेरि ठगिने गरेको पनि पाएका छौँ भनेर, त्यो नहोस् भन्नका लागि चाहिँ के भन्न चाहनुहुन्छ त यो कार्यक्रम मार्फत?
त्यो नहोस् भन्नका लागि चाहिँ पहिला व्यक्ति आफू सचेत हुनु पर्यो होइन, त्यसको लागि बाटोमा जाँदाखेरि अरूले दिएको खानेकुरा नखाने अनि कसरी सुरक्षित भएर जाने भन्ने कुराहरू हुन्छ, र जाँदाखेरि घरमा आफू जान लागेको ठाउँको नाम भयो अनि आफ्नो नागरिकताको फोटोकपी होस् या ओरिजिनल एउटा कुरा घरमा छोड्ने एउटा लिएर जाने, अनि गएको ठाउँको ठेगानाहरू घर परिवारलाई दिने, समूहमा यात्रा गर्ने भन्ने जस्तो कुराहरू हामीले उहाँहरूलाई सचेत गराउँदै आइरहेका छौँ।
अहिलेसम्म चाहिँ कतिवटा घटनाहरू चाहिँ तपाईँले पाउनुभयो नि, विदेशबाट ठगेर आइएका, अब लुटिएर आइएका भन्ने कुराहरू तपाईँ अब यो परामर्श दिने पनि गर्नुहुन्छ, अहिलेसम्म भन्नुपर्दाखेरि यो आर्थिक वर्षभित्र कतिजना पाउनुभयो त्यसरी ठगिएर आएका?
हाम्रो यो आर्थिक वर्षभित्र कुरा गर्दाखेरि 68 हामी सपोर्ट गरिसकेको स्थिति छ।
विशेष गरेर भन्नुपर्दाखेरि कसरी ठगिएर आएको पाउनुभयो त उहाँहरू?
उहाँहरू आउँदाखेरि बसमा यात्रा गर्दाखेरि साथीले पानी होस् या बिस्कुटहरू खानेकुराहरू दिने अनि उहाँहरू त्यही बिहोस् हुने र उहाँसित भएको सबै सामानहरू लगेर गइदिने।
जे होस् उहाँहरूलाई अलपत्र हुने गरेर छोडिदिने, त्यसपछि चाहिँ त्यसपछि उहाँहरू तपाईँहरूको सम्पर्कमा हुनुहुन्छ?
उहाँहरू ठ्याक्कै हाम्रो सूचना केन्द्र बसबारमा भएको सूचना केन्द्रको कस्तो छ कि हाम्रो एउटा सूचना व्यवस्थापन समिति भनेर पनि हामीले गठन गरेको छौँ, जसमा हामीले होटल व्यवसायी, रिक्सा चालकहरूलाई, ट्रेड युनियनको साथीहरूलाई लिएर हामीले त्यो समूह गठन गरेको छौँ। उहाँहरूले गर्दाखेरि उहाँहरूले हामीसम्म समन्वय गराइदिनुहुन्छ र हामीहरूले त्यसरी उहाँहरूलाई सपोर्ट गरेर घरसम्म पुग्ने व्यवस्था मिलाइदिने भयो।
अनि जसरी भन्नुपर्दाखेरि अहिले बनबसा खटिमातिर चाहिँ ठगिहाल्यो, लुटिहाल्यो भनेपछि त्यहाँबाट चाहिँ तपाईँहरूसँग सम्पर्क गर्नलाई चाहिँ कसरी गर्नुपर्छ त, अब के छ व्यवस्था त्यस्तो? जस्तै अब बनबसामा लुटिएको छ मान्छे, तपाईँको सूचना परामर्श केन्द्र चाहिँ यता पनि छ भन्ने कुरा थाहा नपाएको हुनसक्छ अब थुप्रै मानिसहरूले, उनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
त्यो प्रत्यक्ष रूपमा त्यतिखेर सम्पर्कमा आउने भनेको यातायात व्यवसायीसँग र रिक्सा चालकहरूसित नै उहाँहरूको प्रत्यक्ष संलग्न हुन्छ, किनकि उहाँहरूले ल्याउने लैजाने क्रममा गर्दाखेरि उहाँहरू हाम्रो सूचना व्यवस्थापन केन्द्र अन्तर्गत भएको भएर उहाँहरूले नै हामीलाई हामीसँग पुर्याइदिने व्यवस्था मिलाइदिनुहुन्छ।
अनि जसरी तपाईँले भन्नुभएको छ लुटिएर आउने गर्दछन् भनेर, अनि तपाईँहरूले विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम पनि चलाइरहनु भएको छ र त्यहाँ काम गरिसकेपछि चाहिँ घर फर्कनुभन्दा अगाडि बैङ्क मार्फत चाहिँ पैसा पठाएर आउनुहोला भन्ने जस्ता कुराहरू चाहिँ गर्नुहुन्छ कि हुँदैन?
गरेको छौँ, तर अहिले हामीले बैङ्कमा खाता खोलाउने क्रम पनि बढेको छ, समूह मार्फत हामीले सचेतनामूलक जुन अभियान चलाएको त्यसले गर्दाखेरि हाम्रो ठ्याक्कै यति भन्दा पनि जे होस् मेरो समूहको भित्रकै कुरा गर्दा पनि मेरो समूहमा 30 महिला छ, 30 मध्ये 15 खातामा पैसा आउनु सुरु भइसकेको छ सर।
जे होस् कार्यक्रम चाहिँ प्रभावकारी भएको छ।
हजुर,
अनि यो कार्यक्रमलाई अझ विस्तारित रूपमा फैलाउनका लागि के गर्दै हुनुहुन्छ?
यसलाई विस्तारित रूपमा लैजानको लागि अब जति परियोजना हुन्जेलसम्म, जस्तो हाम्रो लुटिएको केसहरूकै कुरा गर्ने हो भने पनि हामीले परियोजनाबाट त्यो व्यवस्था मिलाउँछौँ उहाँहरूलाई घर पुग्नेसम्म, तर परियोजना पछि पनि दीर्घकालीन रूपमा कसरी लैजाने भन्ने कुरामा हामीले सूचना व्यवस्था जुन बस पार्कमा रहेको सूचना व्यवस्थापन केन्द्र छ उहाँहरूसित अस्ति भर्खरै बैठक बसेर कुरा गर्दाखेरि उहाँहरूले अब 5 होटलहरूमा दान पेटिका राख्ने दानपेटिकाबाटै चन्दा उठ्ने वा दान दिएको पैसाहरूले यस्तो केसहरूलाई सपोर्ट गर्ने भन्ने योजना बनाउनु भएको छ, त्यसमा हामीले पनि केही सपोर्ट गर्ने।
यो त विशेष गरेर अब भारतबाट चाहिँ नेपाल फर्किनेहरू वा नेपालबाट भारत काम गएकाहरूका लागि भयो, अब जसरी तेस्रो मुलुक जानेहरूका लागि चाहिँ कसरी परामर्श दिँदै हुनुहुन्छ त अहिले भन्नुपर्दाखेरि?
तेस्रो मुलुक जानेहरूलाई परामर्श दिने कुरामा हामीले अहिले जिल्ला प्रशासन केन्द्रमा रहेको सूचना केन्द्रबाट नै उहाँहरूलाई परामर्श दिने गर्छ, जसमा उहाँहरूले जान खोजेको उद्देश्यको बारेमा आइसिमेटरहरू भयो अनि सूचनामूलक आइसिमेटरहरू हामीसँग थुप्रै छ, उहाँलाई त्यो आइसिमेटरहरू दिएर त्यहीँबाट जानकारी गराउने गर्छ।
भन्नुपर्दाखेरि अब जसरी अब विदेश तेस्रो मुलुक जानेहरू चाहिँ विदेशमा गएपछि पैसा चाहिँ कमाइन्छ भन्ने सोच बनाएर आउँछन्, एकदमै सजिलै किसिमले पैसा कमाउन सकिन्छ कि भन्ने सोच बनाएर आउँछन्, तर तेस्रो मुलुकबाट फर्किनेहरू पनि अब धेरैजना चाहिँ ठगिएर आएको अलपत्र परेको अवस्था चाहिँ हामीले देखेका छौँ, त्यस्तो नहोस् भन्नका लागि चाहिँ यहाँबाट के गर्दै हुनुहुन्छ त तपाईँ?
उहाँलाई सचेत गराउनुसम्म हामीले जहाँसम्म
त्यति सजिलो चाहिँ त्यहाँ पनि हुँदैन, नेपालमै काम गरेर
हामी
आफ्नो परिवार पाल्न सक्छौँ आफ्नो पेट पाल्न सक्छौँ भन्ने जस्ता कुराहरू सम्झाउनुहुन्छ, फेरि उहाँहरूबाट कस्तो प्रतिक्रिया पाउनुहुन्छ त?
उहाँहरूले होइन यहाँ रोजगारीको अवसरै छैन अनि कस्तो कि विदेशमा गएर जुठो भाँडा मल्न पनि उहाँहरू रुचाउने, आफ्नो देशमा कृषि भयो यस्ता कामहरू गरेर आफ्नो जीविकोपार्जन गर्न सक्ने क्रियाकलापहरू पनि गर्न नचाहेको के अहिलेको युवा पिँढीमा त्यस्तो देखिया छ।
हो, त्यही कुरा परिवर्तन गर्नका लागि तपाईँहरूको प्रयास चाहिँ के?
हाम्रो प्रयास भन्दाखेरि सर जहाँसम्म त हामीले होइन यो सूचना दिने गरेका छौँ, सचेत गराउनसम्म गर्ने कोसिस गरेका छौँ, दुई तिनवटा केस त हामीले कस्तो कि हो त नि भन्नसम्म पनि, तर पासपोर्ट त बनाइसकेछ जानु नजानु उहाँको इच्छा, तर हो वास्तवमा उहाँहरूले भन्नुभएको ठिक हो हामी कृषिमा लाग्छौँ भन्ने जस्ता कुराहरू गर्नु
होस्। तपाईँहरूले गर्दाखेरि चाहिँ अब थुप्रै मानिस नरोके पनि थोरै मानिस चाहिँ अब यो कुरा चाहिँ साँचो हो है, हामी नेपालमै केही गर्न सक्छौँ, यहीँ बसेर पनि आफ्नो परिवार पाल्न सक्छौँ भनेर चाहिँ फेरि विदेश जाने मन चाहिँ परिवर्तन भएको जस्तो पाउनु भएको छ
सर। कस्तो कि हामीले पनि टोटली 100% नै नेपालमै रोकेर नेपालमै रोजगारीका अवसरहरू छन् भनेर रोक्न सक्ने स्थिति चाहिँ छैन, केही मात्रामा भए पनि हाम्रो प्रोग्रामले गर्दाखेरि कमी आओस् भन्ने हाम्रो
परिवर्तन चाहिँ भएको छ। अनि विदेशबाट काम गर्दाखेरि चाहिँ हामी कसरी सुरक्षित हुन सक्छौँ भनेर उहाँहरूलाई सम्झाउनुहुन्छ त? जस्तै अब भन्नुपर्दाखेरि अब विदेशमा अब थुप्रै मानिसहरू अपाङ्ग भएर फर्केका, थुप्रै मानिसहरू लुटिएर आएका, अनि हिजो अस्तिकै केस भन्नुपर्दाखेरि पनि अब माइती नेपालमा हामीले देखेका थियौँ, एकजना चाहिँ अब ठगिएर आएर अलपत्र परेको अवस्था पनि थियो, त्यस्तो नहोस् भन्नका लागि चाहिँ के गर्दै हुनुहुन्छ?
त्यस्तो नहोस् भन्नका लागि पहिला त आफूले जाने देशको बारेमा क्लियर हुनु पर्यो होइन, जाने कामदारले अनि त्यहाँको भाषाको बारेमा थाहा पाउनु पर्यो, त्यहाँको परिवेशको बारेमा थाहा पाउनु पर्यो, आफूले जान लागेको कम्पनीको बारेमा थाहा पाएर जानु पर्यो अनि आफूले कति सेवा सुविधाहरू पाउने हो त्यो क्लियर हुनु पर्यो, अनि जाँदाखेरि नेपालकै विमानस्थल भएर जाने बढी जसो इन्डिया दिल्लीको विमानस्थल भएर जानु लागेको केसहरू पनि अहिले धेरै देखिन थालेको छ होइन, सस्तो हुन्छ भनेर त्यस्तो गर्दाखेरि
तपाईँले पनि यहाँबाट जसरी सिफारिस गर्नुहुन्छ त्यो क्रममा चाहिँ इन्डिया भएर जान्छौँ भन्नेहरू भेटाउनु भएको छ?
सर धेरै भेटिन्छ।
के गर्नुहुन्छ
तिनलाई हामीले के भन्छौँ भनेपछि भोलिका दिनमा तपाईँ इन्डिया गएर जानुभयो भने हाम्रो नेपालमा तपाईँको रिपोर्टै हुँदैन अनि त्यहाँ गएर अलपत्र पर्नु भए पनि हामी तपाईँलाई सपोर्ट गर्न सक्दैनौँ, हामीसित नेपाल सरकारसित तपाईँको रिपोर्टै नभएको अवस्था हामी तपाईँलाई कसरी सहयोग गर्ने भन्ने कुराहरूसम्म भन्नु।
अनि त्यसपछि चाहिँ उहाँमा केही परिवर्तन आएको पाउनुभयो?
उहाँ भन्ने बेला त हो सही भन्नुभयो, अब नेपालबाटै काठमाडौँकै विमानस्थल भएर जान्छ भन्ने कुरा गर्नुहुन्छ सर, यहाँबाट गइसकेपछि अब
त्यो चाहिँ थाहा पाउनु
त्यो चाहिँ हामीले फेरि अनुगमन गर्ने अवसर चाहिँ पाएको छैन।
जे होस् यहाँबाट गर्नुपर्ने काम चाहिँ पूर्ण जिम्मेवारीपूर्वक गरिराख्नुभएको। अनि यो कार्यक्रम सुनिराख्नु भएका श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
यो कार्यक्रम सुनिरहेका श्रोताहरूलाई के भन्न चाहन्छु भनेपछि मैले जहाँसम्म तपाईँहरू सबै विदेशकै सपना देखेर धेरै चाहनाहरू लिएर नजानुहोस् होइन, मेरो साथीले यस्तो गर्यो यस्तो गर्यो भन्ने जुन देखा सिक्किममा जाँदै हुनुहुन्छ भने बिल्कुल नगइदिनु होला, जानै पर्ने छ स्थिति छ के भन्नु, नेपालमा रोजगारीका अवसरहरू कमै छन्, त्यो बेलामा तपाईँ जान लागेको देशको बारेमा राम्रोसित बुझेर जानु होला, कम्पनीहरूको बारेमा राम्ररी बुझ्ने अनि तपाईँले पाउने सेवा सुविधाहरूको बारेमा राम्ररी बुझेर जानु र नेपालकै विमानस्थल भएर मात्रै बाहिर जानु होला भन्न चाहन्छु।
अनि तपाईँले भन्नुभएको छ देशको बारेमा जानकारी लिएर जानु होला भनेर, तपाईँको यहाँ वैदेशिक रोजगारीमा जाने मानिसहरूले चाहिँ हामी यो देश जाँदैछौँ त्यो देश कस्तो होला भनेर परामर्श लिएको पनि पाउनु भएको छ र तपाईँहरूले जानकारी दिनुहुन्छ?
हजुर सर, त्यो छ। हामीले चाहिँ सबै देशहरूको खाडी मुलुकहरूको भयो होइन आइसोलेटेड राखेको छौँ, उहाँ मुलुकहरूको बारेमा जानकारी त्यसमा छ, त्यहाँको राजदूतावास नेपाली अनि फोन नम्बरहरू सबै भएको हामीले त्यहाँको बारेमा राख्ने गर्छौँ।
हस् त म्याडम, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँलाई कार्यक्रमको तर्फबाट धेरै धेरै धन्यवाद।
हजुरलाई पनि धेरै धेरै धन्यवाद।
यो कुराकानी सँगसँगै कार्यक्रम रेटीघूमिको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। तपाईँको कुनै सल्लाह सुझाव र जिज्ञासा छ भने हामीलाई लेखेर पठाउनुहोस्। हामी अर्को कार्यक्रममा तपाईँको सल्लाह सुझाव र जिज्ञासाको कदर गर्दै अझ बढी प्रभावकारी ढंगले कार्यक्रम प्रस्तुत गर्नेछौ।
हामीलाई पत्रचार गर्ने ठेगाना रहेको छ सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, कार्यक्रम रेटीघूमि, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाँसी, कञ्चनपुर।
लौ त आदरणीय श्रोताबिन, आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। अर्को हप्ता नयाँ अङ्कका साथमा उपस्थित हुने नै छौ। तबसम्मका लागि प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी जयदेव जोशीसँगै म अरूण चन्द पनि तपाईँहरूबाट विदा हुन चाहन्छौ। हस्त, नमस्ते, नमस्ते।